यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। सरकार र निर्वाचन आयोग बीच निर्वाचनको तयारीका विषयमा छलफल। नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने। मकवानपुरको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा 3 जनाको मृत्यु, 19 घाइते। र रूस युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्तिवार्ता सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। नेकपा एमालेको काठमाण्डुमा जारी 11 महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान प्रक्रिया भोलि बिहानबाट शुरू हुने भएको छ। मतदान प्रक्रिया आज साँझ 8 बजेसम्म पनि शुरू हुन नसकेपछि थप तयारी गरेर भोलि बिहान 8 बजेदेखि मात्र गर्ने सहमति भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यसअघि एमाले आज बिहान 11 बजेदेखि नै मतदान प्रक्रिया शुरू हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भए पनि प्राविधिक त्रुटिका कारण पटक पटक मतदानको समय सर्दै आएको थियो। यस्तै एमालेको 11 महाधिवेशनमा उम्मेद्वारी दर्ता गराए मध्ये 11 जना केन्द्रीय सदस्य निर्विरोध हुनुभएको छ। एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बिनी प्रदेशबाट 40 वर्ष मुनिको उमेर समूहबाट लीलामणि गौतम र महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनका कुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध हुनुभएको छ। 40 वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील कुमार थापा, मध्य प्रदेशबाट 40 वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमर कुमार यादव र रौनित शाह, मुस्लिम महिला खाजिदा खातुन सिद्दिकी, पिछड़िएको क्षेत्र महिलाबाट बदमी क्वारी बुढ़ा बोहरा र प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे निर्विरोध हुनुभएको छ। यस्तै मनोनयन दर्ता गराएका केन्द्रीय सदस्य पदका 2 जना उम्मेद्वारहरू पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेद्वारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो। यस्तै एक उपमहासचिव सहित 14 जना केन्द्रीय उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ। न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सरकारसँग तोकिएकै मिति आगामी फागुन 21 गते निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा उहाँले लोकतन्त्रमाथि विश्वास राख्ने र यसलाई परिष्कृत गर्दै लिएर जाने हो भने वर्तमान सरकारले निर्वाचन मार्फत परिष्कृत र संविधान मान्ने वा बुझ्ने व्यक्तिलाई प्रतिनिधि सभामा पठाउन चाहेको बताउनुभयो। मन्त्री सिन्हाले जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व हुनुपर्ने सवालमा उहाँले त्यसका लागि कानूनमा आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभयो। आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई सकेसम्म कम खर्चिलो बनाउँदै सक्षम र संविधानको पालक जनप्रतिनिधिलाई सदनमा पठाउनु पर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताउनु भएको छ। निर्वाचन आयोगसँग आज भएको छलफलमा मन्त्री खरेलले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइरहेको उल्लेख गर्नुहुँदै आयोग, सरकार, सुरक्षा निकाय र राजनैतिक दल पनि आफ्नो तयारीमा लागेको प्रष्ट पार्नुभयो। सबै प्राविधिक, कानूनी र अरू प्रक्रियागत विषयसँगै राजनैतिक विषय पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताउँदै उहाँले आयोगले उठाएका विषयलाई आत्मसात गर्दै सरकारले कानून मन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर मदन प्रसाद परियारले कृषि उत्पादन वृद्धि गर्दै देशमै रोजगारी सृजना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ। सिरहाको औरहीमा आज आयोजित कार्यक्रममा मन्त्री परियारले युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेकाले गाउँघर युवाविहीन बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने करिब 14 अर्ब 38 करोड़ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्ट्रेन्थन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड डेभलप सर्भिस डेलिभरी कार्यक्रमका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय भएको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्की समक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठ र सदस्य प्राध्यापक सुनीति श्रेष्ठ हाडाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई र भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्री कुलमान घिसिङले जनताले चुस्त दुरूस्त पारदर्शिता सहितको भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेको बताउनु भएको छ। कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माण सम्बन्धी सरकारवालासँग कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हा त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री कुमार इङनामले गैरावासीय नेपाली संघ एनआरएनए का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। एनआरएनए का अध्यक्ष महेश श्रेष्ठ र डा बद्री केसी सहितको टोलीले हाल देखिएका समस्या समाधानका सम्बन्धमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री इङनामले गैरावासीय नेपाली नागरिकका अधिकार कार्यान्वयनको विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। मधेश प्रदेशसभाको बैठक भोलिदेखि शुरू हुने भएको छ। प्रदेशसभाको बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिनुभयो। 7 दलको सहमतिको आधारमा भोलि बैठक बोलाइएको सचिवालयले जनाएको छ। मकवानपुरको बकैया गाउँपालिका 7 अँधेरीमा आज ट्र्याक्टर दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 19 घाइते भएका छन्। दुर्घटनामा बकैया गाउँपालिका 7 अँधेरी निवासी 55-वर्षीय केशव माझी, 55-वर्षीय युवराज माझी र 45-वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई प्रमुख विनेश मुनकर्मी विरूद्ध 2,50,00,000 भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले पदीय मर्यादा विपरीत सम्पत्ति आर्जन गरेको आरोपमा उहाँ विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गरेर आजदेखि 7 गतेसम्म अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर विविध कार्यक्रम गरी दिवस मनाउन लागि जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले आप्रवासनका क्षेत्रमा हुने अपराध अन्त्य गरी सुरक्षित र मर्यादित आप्रवासन प्रवर्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बीचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताउनु भएको छ। व्हाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्याण्ड र नेदरल्याण्डस लगायत युरोपेली नेताहरूबाट समर्थन प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताउनु भएको छ। युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्की बीच घण्टौं लामो कूटनीतिक छलफलपछि ट्रम्पको टिप्पणी आएको हो।
चालू आर्थिक वर्ष 2082-83 को पाँच महिनाको अवधिमा सरकारको विकास खर्च कमजोर भएको देखिएको छ। मंगिर मसान्तसम्ममा 8% मात्रै पूँजीगत बजेट खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगिर मसान्तसम्म 33,87,43,00,000 बराबर मात्रै पूँजीगत खर्च भएको छ। यस वर्षका लागि पूँजीगत शीर्षकमा 4,07,88,80,00,000 बराबर रकम विनियोजन भएको थियो। चालू आर्थिक वर्षको मंगिर मसान्तसम्ममा सरकारको कुल खर्च वार्षिक विनियोजनको 28.74% रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यस वर्षका लागि 19,64,11,00,000,000 बराबरको बजेट विनियोजन भएकोमा हालसम्म 5,64,46,12,00,000 मात्र खर्च भएको छ। शिक्षाका लागि नेपालबाट ठूलो रकम विदेशिनी गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको खर्च 42,96,00,000,000 रहेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय 32,22,00,000,000 रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको चार महिनामा करिब 10,00,000,000,000 बढ़ी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको छ। समीक्षा अवधिमा भ्रमण व्यय 16.4% बढ़ेर 64,59,00,000,000,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो भ्रमण व्यय 55,49,00,000,000,000 रहेको थियो। चालू आर्थिक वर्षको पाँच महिनामा सरकारको राजस्व संकलन कमजोर देखिएको छ। चालू आर्थिक वर्षका लागि 15,33,44,69,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखिएको सरकारले पाँच महिनाको अवधिमा 27% अर्थात 4,14,90,00,000,000 रूपियाँ बराबर मात्रै राजस्व संकलन गरेको छ। मंगिर मसान्तसम्म 5,20,44,00,000,000,000 राजस्व उठाइसक्ने सरकारको लक्ष्य रहेको थियो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन्। मंगलबार नेपाल क्रिकेट संघ क्यानले थाइल्याण्ड टीम हेरिसकेका पूर्व राउण्डर समेत रहेका पाठकलाई जिम्मेवारी दिएको हो। क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो, जसबाट पाठकलाई क्यानले छनौट गरेको छ। नेपालले घरेलु मैदानमै विश्वकप ग्लोबल छनौटका खेल खेल्दैछ। 15 इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनशीप IOFTC पुष 3 5 गतिसम्म आयोजना हुने भएको छ। IOFTC नेपालले आफ्नो रजत जयन्तीका अवसरमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिताका सम्पूर्ण खेल राष्ट्रिय खेलकुद परिषदको कभर हलमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिको, मालदिव्स, बंगलादेश लगायत राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा करिब 1,000 जना खेलाड़ी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ। प्रतियोगितामा कुल 65 स्वर्ण, 65 रजत र 130 काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड बैकिङ इभेन्टमा पदक दिइने जनाइएको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकार र निर्वाचन आयोग बीच निर्वाचनको तयारीका विषयमा छलफल। नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने। मकवानपुरको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा 3 मृत्यु, 19 घाइते। र रूस युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्तिवार्ता सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।